यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। तोकिएकै मितिमा निर्वाचन हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा आचार संहिता स्वीकृत। स्थानीय तहका जनप्रतिनिधिले राजीनामा पछि मात्र उम्मेद्वार बन्न पाउने प्रावधान। नेपालमा खपत हुन नसकेको विद्युत निर्यातका लागि भारतसँग छलफल भइरहेको ऊर्जा मन्त्री भूषालको भनाई। तराईका जिल्लाहरूमा आज फागु पर्व मनाइँदै र युक्रेनले रूसको आक्रमणलाई रोक्न सक्ने पश्चिमा मुलुकका अधिकारीको दावी।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्तारूढ़ तीन दलका शीर्ष नेताहरूबीच आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनको विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएको हो। छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने बताउनु भएको छ। नेपाली कंग्रेस बाणगंगा नगर समिति कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँडले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। निर्वाचनमा अहिलेसम्म भाग नलिएका दलहरूले पनि भाग लिने विश्वास व्यक्त गर्नुहुँदै गृहमन्त्री खाँडले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका दललाई पनि मूलधारमा आउन आग्रह समेत गर्नुभयो। असंलग्न परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री खाँडले एमसीसी सम्झौता पारित हुँदैमा कुनै देश सशंकित हुनु नपर्ने बताउनुभयो। हिजै कपिलवस्तुको बाणगंगा नगरपालिका जीतपुरमा शुरू भएको 12 कपिलवस्तु महोत्सवको उद्घाटन गर्नुहुँदै गृहमन्त्री खाँडले एमसीसी परियोजनाले देशको आर्थिक गतिविधिलाई उजागर गर्ने बताउनु भएको छ। गृहमन्त्री खाँडले एमसीसी विद्युत र सड़कको परियोजनाका लागि मात्र रहेकाले सेना आउने प्रसंग नरहेको पनि स्पष्ट पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले वैशाख 30 गते नै निर्वाचन गर्ने बताउनु भएको छ। भोजपुरको उत्तर सडानन्द नगरपालिका 7 1500 महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले तोकिएको समयमा नै निष्पक्ष र धाँधली रहित ढंगमा सरकारले निर्वाचन सम्पन्न गर्ने बताउनुभयो। भारतले शुरूदेखि नै नेपालको विकासमा मदत गर्दै आएको बताउँदै मन्त्री कार्कीले विश्वका सबै मुलुकबाट सहयोग र सद्भाव लिनुपर्ने पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा गठबन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। प्रेस संगठन लुम्बिनीद्वारा हिजो बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आगामी वैशाख 30 हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने विषयलाई सहायक प्राथमिकतामा राखेर निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो। उहाँले निर्वाचनका बारेमा कुनै आशंका नगर्न समेत आग्रह गर्नुभयो। सरकारमा सहभागी 5 दलीय गठबन्धन नै निर्वाचनसम्म लैजाने पक्षमा रहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग गठबन्धनको कुनै सम्भावना नरहेको पनि बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टीभित्र एमसीसीका कारण उत्पन्न विवाद समाधान भइसकेको र आफूहरू एकडिका भएर चुनावी अभियानमा हिँडिरहेको पनि बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताउनु भएको छ। फागु पर्वका अवसरमा पार्टीले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आगामी वैशाख 30 गते हुने स्थानीय तह चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील दलले विजय हासिल गर्ने बताउनुभयो। अध्यक्ष नेपालले बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पुर्याएको पनि बताउनुभयो। निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचार संहिता स्वीकृत गरेको छ। आयोगबाट स्वीकृत आचार संहिता 2078 हिजो नेपाल राजपत्रमा प्रकाशित भएको छ। विभिन्न व्यक्ति संस्था एवं अधिकारीले पालना गर्नुपर्ने आचार संहिता उल्लंघनका कारण स्वच्छ भयरहित र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न बाधा पुग्ने भएमा आयोगले सम्बन्धित उम्मेद्वारको उम्मेद्वारी समेत रद्द गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
विभिन्न 24 प्रकारका व्यक्ति संस्था तथा अधिकारीहरूले पालना गर्नुपर्ने गरी आचार संहिता व्यवस्था भएको छ। आचार संहितामा प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकार, सरकारमा कार्यरत कर्मचारी, विभिन्न संघ संगठनहरू, विद्यालय, विश्वविद्यालय, एनजीओ, आईएनजीओ, मिडिया, मतदाता, सामुदायिक विद्यालय लगायत सम्पूर्णले कोष कोषले के चाहिँ नि आचार संहिता पालना गर्नुपर्छ अथवा के चिज गर्नु हुँदैन भन्ने कुराहरू त्यहाँ उल्लेख छन्। अब यसमा चाहिँ अब प्राय अब वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भएका कार्यक्रम बाहेक अरू नयाँ नीति कार्यक्रमहरू ल्याउनु नहुने कुराहरू छन्। त्यस्तै सरकारी सम्पत्तिहरू कसैले पनि राजनीतिक दल वा उम्मेद्वारलाई प्रयोग गर्न नदिने कुराहरू छन्। संघ होस्, प्रदेश होस्, स्थानीय तह होस्, स्कुल होस्, कलेज होस्, यसको कर्मचारीहरू प्रचार प्रसारमा लाग्न नहुने कुराहरू छन्। वैदेशिक भ्रमण गर्ने नगर्ने कुराहरू छन्। सरुवा पदस्थापना नगर्ने, नयाँ पद सिर्जना नगर्ने कुराहरू छन्। यो बेलामा सुविधा वृद्धि गर्न नहुने कुराहरू छन्। ट्रेड युनियनका कर्मचारीहरूले निर्वाचन भाग नलिने कुराहरू छन्। सभा सम्मेलन गर्दाखेरि सभ्य र अनुशासित ढंगबाट गर्ने, व्यक्तिगत र पारिवारिक विरोध वा लाञ्छन नलगाउने, जुलुस सभा गर्दाखेरि स्थानीय प्रशासनलाई जानकारी दिने, अनुदान सहायता चन्दा पुरस्कार आदि वितरण नगर्ने दलले उम्मेद्वारले लगायतका कुराहरू आचार संहितामा व्यस्त भएको छ।
विगतको भन्दा यस पटकको आचार संहितामा के नयाँ कुराहरू थप गरिएको छ?
आयोगले सबै निर्वाचनलाई हुने गरी एउटा एकीकृत आचार संहिता निर्माण गरेको छ। आचार संहिताको कार्यान्वयनको लागि यथेष्ट संयन्त्रको विकास गरेको छ। केन्द्रदेखि पालिका स्तरसम्म संयन्त्रहरू चाहिँ विकास गरेर अनुगमन गर्ने, प्रतिवेदन लिने, उल्लङ्घन गरेका विषयहरूलाई चाहिँ अध्ययन गर्ने र करेक्सन गराउने कुराहरू उल्लेख छन्।
यो आचार संहिता कहिलेदेखि कार्यान्वयनमा आउँछ, अर्थात् कहिलेदेखि लागू हुन्छ?
अब आचार संहिता कानून बमोजिम आयोगले निर्णय गरेको मितिदेखि लागू हुन्छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल सहकर्मी अच्युत अर्यालसँग कुराकानी गर्नुहुँदै यसैबीच स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न पाउने भएका छन्। उम्मेद्वारले मनोनयन दर्ता गर्दा पदबाट राजीनामा दिइसकेको हुनुपर्ने प्रावधान निर्वाचन आचार संहितामा रहेको छ। निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फर्चेट हुनुपर्ने आचार संहितामा व्यवस्था गरेको पनि प्रवक्ता पौडेलले बताउनुभयो। आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका 73 राजनैतिक दललाई यही चैत 6 गतेभित्र जिल्ला स्तरको संगठन संरचनाको विवरण पेश गर्न पनि आग्रह गरेको छ। निर्वाचनको काममा खटिने जनशक्तिको प्रति व्यक्ति 20 लाख रूपियाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक, श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी वैशाख 30 गते हुने निर्वाचनलाई दृष्टिगत गरी सातै प्रदेशमा केन्द्रीय नेता खटाउने भएको छ। पार्टीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षता तथा पूर्व प्रधानमन्त्री झरनाथ खनालको उपस्थितिमा बिहिबार बसेको पार्टीको सचिवालय बैठकले भूगोलमा गएर वास्तविक अवस्था पहिचान गर्न केही अग्रज नेतालाई प्रदेशमा खटाउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। निर्वाचनका लागि जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ भन्ने मूल चुनावी नारा तय गरिएको छ। बैठकले गण्डकीमा उपाध्यक्ष जयन्ती राई, कर्णालीमा महासचिव बेदुराम भूषाल, प्रदेश नम्बर 1 उपमहासचिव प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवड़ा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधर, लुम्बिनीमा उपमहासचिव विजय पौडेल र सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी तोकेको छ। अनुगमनमा खटिने नेताहरूले सातवटै प्रदेश, ओड़ा, गाउँ र पालिकासम्म पार्टीको वास्तविक अवस्थाको अध्ययनपछि आगामी दिनमा आवश्यक रणनीति बनाइनेछ। सातवटै प्रदेशमा केन्द्रीय कार्यालयबाट अनुगमन गर्न नेता पठाउने निर्णय भएको छ। यो टोलीले सातवटै प्रदेशमा गरेको कामको रिपोर्टिङ ल्याउनेछ। प्रसार विभाग प्रमुख खतिवड़ाले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले नेपालमा खपत हुन नसकेको विद्युत निर्यातका लागि भारतसँग संवाद भइरहेको बताउनु भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका 13 निर्माण भएको 132 केवी न्यू बुटुवल सब स्टेशनको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री भूषालले जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान समेत गर्नुभयो। मन्त्री भूषालले दुई वर्षभित्र सबै ठाउँमा विद्युतको पहुँच पुर्याउने योजनाका साथ सरकार अघि बढ़ेको पनि बताउनुभयो। मन्त्री भूषालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गइरहेको र ऊर्जा संकट समाधान गर्न विद्युतीय उपकरणको प्रयोगमा जोड़ दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पर्यटन प्रवर्धनका लागि कला संस्कृतिको संरक्षण आवश्यक रहेको बताउनु भएको छ। ललितपुरमा हिजो आयोजित सांस्कृतिक कार्यक्रममा मन्त्री आले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताउनुभयो। नेपाल कला र संस्कृतिको धनी भएकाले पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्धनका लागि आफ्नो मौलिक कला संस्कृतिलाई जोगाएर राख्नुपर्ने उहाँले बताउनुभयो। कला संस्कृति बिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आले यसको जगेर्ना र संरक्षणका लागि सरकार तत्पर रहेको पनि बताउनुभयो। नेपालले जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धिको असरले हिमाली श्रृंखलाहरूमा हिउँ पग्लन्दै गएको र त्यसले नदीहरूमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको छ। जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विकसित देशहरूले प्रदान गर्ने 100 अर्ब डलरको प्रतिबद्धता पूरा गर्न समेत नेपालले अनुरोध गरेको छ। साथै सन् 2025 यसको दोब्बर वृद्धि गरेर जलवायु परिवर्तनले महिला र बालबालिकाहरूमा पार्ने असर र जोखिम न्यूनीकरणका लागि पहल गर्न समेत आग्रह गरेको छ। अमेरिकाको न्यूयोर्कमा जारी महिलाहरूको अवस्थाका बारेमा राष्ट्रसंघीय 66 सत्रको लैंगिक समानताको लक्ष्य हासिलका लागि महिला तथा बालिकाहरूको सशक्तिकरणमा जलवायु परिवर्तन, वातावरण र जोखिम न्यूनीकरणका लागि नीति र कार्यक्रम विषयक सत्रलाई सम्बोधन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाल सरकारको धारणा राख्नु भएको हो। उहाँले जलवायु परिवर्तनले विद्यमान लैंगिक असमानतामा समेत वृद्धि गर्ने र महिला र बालिकाको सुरक्षा बढ़ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। बागलुङको गलकोट नगरपालिका 5 हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै प्रमुख शहर बाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पुर्याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पुर्याइने बताउनुभयो। हिजो देशभर 4,747 नमूनाको परीक्षण गर्दा थप 27 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 220 जना संक्रमण मुक्त भएका छन्। हिजो 1,45,984 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व हिजो हिमाली एवं पहाड़ी जिल्लामा परम्परागत रूपमा विभिन्न रंग र अबीर खेली मनाइएको छ। भौगोलिक आधारमा नेपालमा दुई दिन होली पर्व मनाउने गरिन्छ। पहाड़ी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन अर्थात हिजो होली मनाइयो भने तराईमा आज होली पर्व मनाइँदैछ। सुदूरपश्चिममा भने होली पर्वको अवसरमा होली देउड़ा समेत खेल्ने गरिन्छ। सुदूरपश्चिममा मनाइने होली देउड़ा सम्बन्धी कैलालीबाट ईश्वर साउदको यो रिपोर्ट।
सुदूरपश्चिममा होली पर्वको अवसरमा होली देउड़ा समेत खेल्ने गरिन्छ। यो होली देउड़ा सुदूरपश्चिममा फागु शुक्ल अष्टमीदेखि शुरू भए फागु पूर्णिमासम्म खेल्ने गरिन्छ।
गानी
शिवरात्रीको दिन होली देउडाको शुभ सायत गरिन्छ। यसको समापन फागु पूर्णिमाका दिन चिरदाह गरेर गर्ने गरिन्छ। सेतो पोसाकमा सजिएका पुरूषहरूले होलीका देउडा गाउँदै सुर ताल र पैताल मिलाएर नाच्दै होली देउडा खेल्ने गर्छन्। सुदूरपश्चिममा होली पर्वको अवसरमा खेलिने होली देउडाको लामो इतिहास रहेको पाइन्छ। सुदूरपश्चिममा विक्रम सम्बत 1750 होली देउडा भित्रिएको जानकारहरू बताउँछन् सांस्कृतिक समाज टीका प्रकाश सल्लाहकार देवानन्द हिमाल।
विक्रम सम्बत 1750 अछामी राजा भानशाहको रानीको माइती कुमाउँ गढवालबाट दाइजो स्वरूप अछाममा होरी भित्रियो। वज्र र कुमाउनी भाषाको होरीलाई केवलानन्द डन्डी स्वामीद्वारा होरी देउडा परिमार्जित गरी लोकल भाषाको पनि प्रयोग गरी 16 छन्दमा पुनर्लेखन गरियो र यसरी खेल्ने प्रथा शुरू भयो।
होली देउडा सुदूरपश्चिमका 9 जिल्लामा खेलिन्छ। होली देउडालाई सुदूरपश्चिमको संस्कृतिका रूपमा हेर्ने गरिन्छ। एउटा संस्कृतिको रूपमा रहेको होली देउडा खेल्नेतिर युवाहरूको भने चासो देखिँदैन। त्यसकारण संस्कृतिका रूपमा रहेको यो होली देउडा कतै लोप हुने हो कि भन्ने विषयमा संस्कृति संरक्षणमा जुटेकाहरू चिन्तित देखिन्छन्। खप्तर सांस्कृतिक समाज टिकापुरका अध्यक्ष भक्तराज देवकोटा।
त्यसलाई कसरी जगेडा गर्ने
सांस्कृतिक समाज टिकापुरको संयोजनमा टिकापुरमा प्रत्येक वर्ष होली पर्वको अवसरमा होली देउडा खेल्ने गरिन्छ। आफूहरूले युवा पुस्तालाई समेट्नको लागि पटक पटक पहल गरेको तर त्यसमा युवा पुस्ताले चासो नदेखाउँदा आफूहरू थाकिसकेको र स्थानीय सरकारले पहल गर्दा केही सजिलो हुने बताउनुहुन्छ सांस्कृतिक समाज टिकापुरका अध्यक्ष प्रेम रावल।
दुई तिन दिन खेले आउने छाडिदिए, यसको लागि चिन्ता छ। युवा केटा कोही छैन, बुढा मान्छे मात्र छ। स्थानीय सरकारले बजेट छुट्याएरे
हाम्रो संस्कृतिका रूपमा रहेको होली देउडाको संरक्षणमा सरकारवाला निकाय वा व्यक्तिले जुट्न जरुरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब के अन्तर्राष्ट्रिय समाचार। युक्रेनमाथि रूसी आक्रमण जारी रहँदा पश्चिमी अधिकारीहरूले युक्रेनले रूसलाई रोक्न सक्ने बताएका छन्। उनीहरूले घटनाक्रम नाटकीय रूपमा परिवर्तन नभई स्थिर रहेको पनि बताएको बीबीसीले उल्लेख गरेको छ। त्यसैगरी अमेरिकी रक्षा मन्त्रालयले रूसी सेनाको प्रगति युक्रेनका धेरै स्थानहरूमा रोकिएको बताएको छ। यसैबीच रूसले हवाई आक्रमण गरेको युक्रेनको मारियोपोल स्थित एक नाट्यघरबाट सर्वसाधारणलाई जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। घरमा 1000-1200 सर्वसाधारणहरू शरण लिई बसेको बताइएको छ। त्यसैगरी गत बुधबारदेखि युक्रेनको उत्तरी शहर चेर्निभमा जारी रूसी आक्रमणमा कम्तीमा 53 सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ। संयुक्त राष्ट्रसंघले युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरेको छ। बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वेको अनुरोधपछि सुरक्षा परिषदको बैठक बस्न लागेको हो। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूस र युक्रेन बीचको शान्तिवार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको पनि बताउनु भएको छ। उत्तर पूर्वी जापानमा गएको शक्तिशाली भूकम्पमा परि 4 मृत्यु हुनका साथै 100 भन्दा बढ़ी घाइते भएका छन्। 7.4 रेक्टर स्केलको भूकम्पका कारण करिब 20,00,000 घरमा विद्युत आपूर्ति बन्द भएको छ। पश्चिम अफ्रिकी मुलुक नाइजरमा आतंकवादी हमलामा परि कम्तीमा 21 ज्यान गएको छ। मोटरसाइकलमा आएका आतंकवादी समूहले नाइजरको 13 शहरमा गुड़िरहेको एउटा बसलाई रोकेर बसमा सवार यात्रुमाथि अन्धाधुन्ध गोली चलाउँदा 19 ज्यान गएको बीबीसीले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्यलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपालका लघु घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको भन्दै उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल शुरू गर्ने बताउनुभयो। कोरोनाका कारणले स्थगित भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आयोजना गरी स्वदेशी उत्पादनको बजार प्रवर्धन र विकास गर्न सहयोग गर्ने महासंघको आगामी योजना रहेको पनि अध्यक्ष सिंहले बताउनुभयो। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले COVID-19 महामारीका कारण उडान स्थगित भएका गन्तव्यहरूमा उडान विस्तार गर्न थालेको छ। महामारीको जोखिम कम भएर सबैजसो क्षेत्र सहज बन्दै गएपछि नेपाल एयरलाइन्सले महामारी अघि उडान सेवा दिइरहेका गन्तव्यहरूमा पुनः उडान शुरू गर्न थालेको हो। महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा निगमले गत फागुन 30 गतेदेखि दैनिक 2 उडान गरिरहेको छ। नेपाल एयरलाइन्सले 2 वर्षको अन्तरालपछि भारतको मुम्बई र बेंगलोरमा पुनः उडान गर्ने घोषणा गरिसकेको छ। निगमले यही चैत्र 5 गतेदेखि बेंगलोर र चैत्र 15 गतेदेखि मुम्बईमा साताको 3-3 दिन उडान गर्ने तयारी गरेको हो। यसैगरी नेपाल एयरलाइन्सले जापानको नारितामा साताको 2 दिन उडान गर्ने गरी आवश्यक तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो। हाल नारितामा साताको 1 दिन शुक्रबार मात्र उडान भइरहेको छ। यसैगरी थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा यसअघि सातामा 1 मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत्र 7 गतेदेखि सातामा 2 उडान गर्ने तयारी गरेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले 7 देशका 9 गन्तव्यमा उडान गर्दै आएको छ। राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ। यही चैत्र 9 गतेदेखि 12 गतेसम्म चितवन उद्योग संघले स्थापना गरेको प्रदर्शनी केन्द्र एक्सपो सेन्टरमा हुने कृषि यान्त्रिक प्रदर्शनीमा कृषि कर्जा मेलासँगै मेड इन नेपाल स्टक समेत रहने चितवन उद्योग संघका अध्यक्ष खोजराज कटुवालले जानकारी दिनुभयो। प्रदर्शनीले व्यावसायिक रूपमा कृषिजन्य उपकरणको प्रवर्तन गर्ने आयोजकको विश्वास छ।
अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा चैत 15 गते हुने भएको छ। एन्फाको 18 कार्य समिति बैठकले साधारण सभा चैत 15 गते काठमाडौँमा गर्ने निर्णय गरेको हो। यसअघि साधारण सभा फागुन 8 गतेलाई तय गरिएको थियो, तर प्राविधिक कारण देखाएर साधारण सभा स्थगित भएको थियो। त्यस्तै बैठकले निर्वाचन कार्यतालिका अनुमोदन गरेको छ। एन्फाको निर्वाचन आगामी वर्षको जेठ 15 गते हुनेछ। बैठकले वैशाख 1 गतेदेखि 10 गतेसम्म जिल्ला संघको निर्वाचन गर्ने निर्णय गरेको छ। त्यस्तै नेपाल सुपर लीगको बारेमा एन्फा अध्यक्षको संयोजकतामा 7 सदस्य कार्यदल गठन गर्ने निर्णय गरेको छ। त्यस्तै एन्फाले 4 ए डिभिजन क्लबसँग नेपाल सुपर लीग बारे छलफल गर्ने जनाएको छ। कैलालीको धनगढ़ीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। वनदेवी युवा क्लब तिघरीको आयोजनामा वैशाख 3 गतेदेखि 10 गतेसम्म धनगढ़ी रंगशालामा प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कपको आयोजना हुने धनगढ़ीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद मुख्य प्रबन्धन रहेको प्रतियोगितामा 8 टीमको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो। महिला गोल्ड कप नेपालमै महिला फुटबल खेलाड़ीहरूको सहभागिता रहने सर्वाधिक धनराशिको प्रतियोगिता रहेको अधिकारीले बताउनुभयो। प्रतियोगिताको विजेताले नगद 5,00,000 तथा उपविजेताले नगद 2,50,000 पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिनुभयो। महिला भलिबल टीमकी कप्तान अरूणा साई र कलाकार धीरेन साके सञ्जय स्मृति राष्ट्रिय महिला बीच भलिबल प्रतियोगिताको सद्भावना दूत नियुक्त भएका छन्। सञ्जय स्मृति प्रतिष्ठानले विवाह प्रेस विज्ञप्ति निकाल्दै अरूणा र धीरेन सद्भावना दूत नियुक्त गरिएको जनाएको छ। फाउन्डेशनको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल बनाउन साई र साकेलाई प्रतियोगिताको सद्भावना दूत नियुक्त गरिएको जनाएको छ। प्रतियोगिता चैत 24 26 गतेसम्म आयोजना हुनेछ। नेपाल भलिबल संघको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिता पाल्पाको तानसेन स्थित रानी महलमा आयोजना हुनेछ। प्रतियोगितामा 3 विभागीय टोली आर्मी पुलिस एफएफ र 7 प्रदेशको टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले 1,00,000 नगद प्राप्त गर्नेछन्। त्यस्तै उपविजेताले 50,000 पाउनेछन्।
अझै बम अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 92%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:10 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल, तोकिएकै मितिमा निर्वाचन हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा आचार संहिता स्वीकृत, स्थानीय तहका जनप्रतिनिधिले राजीनामा पछि मात्र उम्मेद्वार बन्न पाउने प्रावधान, नेपालमा खपत हुन नसकेको विद्युत निर्यातका लागि भारतसँग छलफल भइरहेको ऊर्जा मन्त्री भूषालको भनाई, तराईका जिल्लाहरूमा आज फागु पर्व मनाइँदै र युक्रेनले रूसको आक्रमणलाई रोक्न सक्ने पश्चिमा मुलुकका अधिकारीको दावी। यसका साथै बिहान 7 समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।